أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. الله نور السماوات والأرض، مثل نوره كمشكاة فيها مصباح، المصباح في زجاجة، الزجاجة كأنها كوكب دري، يوقد من شجرة مباركة زيتونة لا شرقية ولا غربية، لا شرقية ولا غربية، يكاد زيتها يضيء ولو لم تمسسه نار، نور على نور، يهدي الله لنوره من يشاء ويضرب الله الأمثال للناس والله بكل شيء عليم. في بيوت أذن الله أن ترفع ويذكر فيها اسمه يسبح له فيها بالغدو والأصال. یہ آیات کریمہ جن کی میں نے تلاوت کی ہے سورہ نور کی 36 اور 37 آیات ہیں. ان آیات سے متعلق میں ایک خطبے یا دو خطبات میں اس سے پہلے ایک رنگ میں روشنی ڈال چکا ہوں، یا ان سے روشنی حاصل کر کے آپ کے ساتھ اس میں شریک ہو چکا ہوں، لیکن اب ایک اور پہلو سے اس مضمون کو میں نے دوبارہ لیا ہے. چند دن ہوئے ایک خط کے ذریعے یہ مجھ سے یہ بڑے زور سے توقع رکھی گئی کہ وہ جو صفات باری تعالیٰ اور اسماء باری تعالیٰ کا سلسلہ تھا اسے پھر کبھی کبھی لے لیا کروں، دوبارہ اس پر خطبات شروع کر دیا کروں، کیونکہ لکھنے والے نے لکھا کہ کئی پہلو سے نہ صرف عقلی اور قلبی لحاظ سے سلسلہ مفید ہے بلکہ روحانی ترقی کے لیے ضروری ہے کہ ہم اسماء باری تعالیٰ کے مضمون پر بار بار گفتگو کرتے رہیں اور غور کرتے رہیں. دلیل بڑی قطعی اور مضبوط ہے، لیکن میں نے شروع ہی میں عرض کیا تھا کہ یہ تو ایک لامتناہی سلسلہ ہے جو پھر کبھی ختم نہیں ہو سکتا، لیکن دوسری باتیں جو بیچ میں ضرورت کی پیش آتی رہتی ہیں ان کا بیان بھی ضروری ہے. ہر چند کے ذکر الہی کے مضمون غالب اور افضل ہے، مگر فی الحقیقت جو دوسری باتیں بھی خطبات میں پیش ہوتی ہیں وہ ذکر الہی کے تابع ہیں, ذکر الہی کی تیاری کے سلسلے میں ہیں. اگر وہ تربیتی اور اصلاحی امور جماعت پر نہ کھولے جائیں تو وہ ذکر الہی کے مضمون کو قبول کرنے, سمجھنے اور اپنی ذات میں جاری کرنے کے اہل ہی نہیں ہو سکتے. بس یہ تفریق درست نہیں ہے کہ گویا کچھ خطبات تو ذکر الہی پر چلتے ہیں, کچھ ان کے بغیر. مومن کی تو ہر بات ذکر الہی کے تابع ہوتی ہے, اور دین کی ہر نصیحت ذکر الہی سے تعلق رکھتی ہے. بعض ظاہری طور پر ایسے تعلق ہیں جو ظاہری طور پر دکھائی دے جاتے ہیں, بعض ایسے تعلق ہیں جب گہری نظر سے دیکھیں تو وہ دکھائی دینے لگتے ہیں. امر واقعہ یہ ہے کہ ذکر الہی کا مضمون زندگی کے ہر شعبے بلکہ وجود کے ہر شعبے سے تعلق رکھتا ہے. انہوں نے اپنے خط میں خصوصیت سے لفظ نور پر روشنی ڈالنے, یعنی الفاظ تو یہ استعمال کیے مگر حقیقت یہ ہے کہ کہنا وہ یہ چاہتے تھے کہ لفظ نور سے روشنی حاصل کر کے ہمیں بھی وہ روشنی دکھائیں جس کا تعلق خدا تعالیٰ کے اسم نور سے ہے. اور یہ چونکہ ایک مرکزی اسم ہے اللہ کے بعد, وہ اسم جو تمام صفات باری تعالیٰ سے تعلق رکھتا ہے وہ نور ہے. اور حقیقت میں ایک رنگ میں اللہ کا متبادل دکھائی دیتا ہے. اس پہلو سے میں پہلے بھی گفتگو یا آپ سے اس مضمون کو سمجھانے کی بات کا سوچ چکا ہوں, لیکن مشکل یہ درپیش تھی کہ یہ مضمون بہت مشکل ہے, بہت دقیق ہے, بہت باریک بھی ہے, وسیع بھی ہے. اور ایک دفعہ اس مضمون کو شروع کیا جائے تو جماعت کے ہر طبقہ علم کو, ہر ذہنی درجے کو ملحوظ رکھتے ہوئے اسے سمجھا دینا ایک مشکل کام ہے. اس لیے اس بات کا حوصلہ نہیں پڑا کہ اس مضمون کو اٹھاؤں, لیکن انہوں نے اب واضح طور پر مطالبہ یہ کیا ہے کہ اس سلسلے کو دوبارہ شروع کرنا ہے تو اس میں نور سے شروع کریں. اس غرض سے میں نے اس آیت کی دوبارہ تلاوت کی ہے جس کے بعض پہلوؤں پر میں پہلے بات کر چکا ہوں. اب کچھ ایسے پہلو ہیں جو نور کی ماہیت سے تعلق رکھتے ہیں. اس کی ماہیت کو ہم صرف اسی حد تک سمجھ سکتے ہیں جس حد تک قرآن کریم نے یا حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں سمجھایا ہے, یا ان دونوں سے اخذ کرتے ہوئے حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے نہایت ہی تفصیل سے عارفانہ مطالب بیان فرمائے ہیں. سب سے پہلے تو عموماً نور کی بات ہے. نور کیا چیز ہے؟ نور کے متعلق عموماً تصور یہ ہے کہ جس کو ہم روشنی کہتے ہیں وہی نور ہے. اور سورج کی روشنی ہو یا چراغ کی روشنی ہو یا کوئی ایسی چیز جو چمک رہی ہو جیسے جگنو چمکتا ہے, یہ سب روشنیاں نور ہیں. یہ درست ہے کہ نور کے ایک معنی کے تابع یہ ساری روشنیاں آتی ہیں, مگر جب اللہ کے نور کی بات ہو تو اس کو ان روشنیوں کے حوالے سے سمجھانا ناممکن ہو جاتا ہے. اس لیے اللہ تعالیٰ نے اپنے نور کی مثال کے وقت کسی ظاہری نور کی بات نہیں فرمائی بلکہ حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی مثال دی ہے, جس سے پتہ چلتا ہے کہ نور الہی کی کنہوں میں فی ذات ہی چمکنا نہیں ہے. چمکنے والا نور اور ہے جو آنکھ دیکھ سکتی ہے, کچھ نور ہے جو باطن میں ہے, جو ہر چیز کی اصلی وجہ ہے, جس سے ہر چیز پیدا ہوتی ہے. اور وہ نور ہے جو انسان اپنی عام آنکھ سے دیکھ ہی نہیں سکتا. اور اصل وہ نور ہے, اور دوسرے نور سب ایک ظاہر میں دکھائی دینے والی کچھ حقیقتیں ہیں. ان کا کیا تعلق ہے اللہ کے نور سے, اور اللہ نے اپنے نور کی مثال کے وقت چاند سورج کی ذکر کیوں نہ فرمایا بلکہ صرف حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا ذکر فرمایا, اور ایک ایسے انداز میں جس سے نور کی وہ حقیقت روشن ہو جاتی ہے جس حقیقت کا انسان کے ارتقاء سے تعلق ہے, جس حقیقت کا انسان کے اس ارتقاء سے تعلق ہے جو اسے خدا تعالیٰ کی طرف رفعتوں میں لے جاتا ہے. بس یہ وہ پہلو ہے جس کو میں اپنی استطاعت اور طاقت کے مطابق آج کھولنے کی کوشش کروں گا, اور اگر آج جیسا کہ نظر آ رہا ہے کہ وقت کافی نہیں ہوگا تو پھر آئندہ ایک دو خطبات میں بھی یہی مضمون چلے گا. سب سے پہلے لفظ نور کے متعلق عمومی بات میں آپ کو سمجھانا چاہتا ہوں کہ نور دراصل اپنی ذات میں ایک ارتعاش کا نام ہے, اس سے زیادہ یہ کچھ نہیں ہے. اور جتنی بھی توانائیاں ہیں وہ ارتعاش ہی ہیں. ارتعاش سے مطلب ہے تموج, حرکت, اور تموج اگر کسی چیز میں پیدا ہو تو وہ ایک توانائی کا مظہر بن جاتا ہے, اور کوئی توانائی بھی تموج کے بغیر متصور نہیں ہو سکتی. ہر توانائی میں ایک تموج پایا جاتا ہے, یعنی زیر بم حرکت, ایک اندرونی حرکت جو بیرونی طور پر بعض انسانی حسی قوتوں سے مشاہدہ کی جا سکتی ہے. مثلا آگ ہے, یہ ایک توانائی ہے, اس کے اندر بھی تموج ہے, لیکن وہ تموج بسا اوقات نظر نہیں بھی آتا. جب آپ اس کو ہاتھ لگاتے ہیں تو تب محسوس ہوتا ہے کہ اس میں گرمی ہے. بس آگ نہ نظر آنے والی توانائی بھی رکھتی ہے, نظر آنے والی بھی توانائی بھی رکھتی ہے, لیکن جو نظر آنے والی توانائی ہے اس کا نور سے تعلق ہے, نار سے تعلق نہیں. اس کا روشنی سے تعلق ہے, اس کا گرمی سے تعلق نہیں ہے. بس بعض توانائیوں میں مختلف قسم کی توانائیاں اس طرح داخل ہو جاتی ہیں کہ تموج کی شکلیں بدل جاتی ہیں. لہریں تموج ہی کو کہتے ہیں, تموج ہی کا ایک اظہار ہے لہر. اور جتنی بھی توانائیاں ہم دیکھتے سنتے یا محسوس کرتے ہیں ان کا لہروں سے تعلق ہے. بس مادہ دکھائی دیتے ہوئے بھی ان کی کنہ مادہ نہیں ہے, بلکہ مادے سے وراء الورا کچھ اور ایسا اول محرک ہے جس نے ان کو حرکت دی, اور حرکت دے کر جب اس حرکت نے ایک جگہ اجتماع کر لیا اور یہ حرکت ایک منجمد صورت میں تبدیل ہو گئی تو اسے ہم مادہ کہتے ہیں. بس توانائی بھی مادے کی ایک شکل ہے اور مادہ بھی توانائی کی ہی ایک شکل ہے. اب یہ مضمون سائنس کے لحاظ سے بہت وسعت رکھتا ہے اور بہت گہرا اور باریک ہوتا چلا جاتا ہے, مگر میں یہاں اس سے آگے نہیں بڑھتا بلکہ اس دائرے میں رہتے ہوئے اسے مزید کھولنے کی کوشش کرتا ہوں. اب جو آواز آپ میری سن رہے ہیں یہ اس لیے سن رہے ہیں کہ اس آواز کو ایک تموج نے پیدا کیا ہے. وہ تموج میرے گلے کے ان دھاگوں سے پیدا ہوا, ریشوں سے پیدا ہوا جو اللہ تعالیٰ نے آواز پیدا کرنے کی خاطر بنائے ہیں, اور ہونٹوں سے اور زبان سے اور گلے کے اس سوراخ سے جس کے ملنے اور الگ ہونے سے کچھ تموج پیدا ہوتے ہیں. ان سب تموجات کو ہم کانوں کے ذریعے سنتے ہیں, اور کانوں کے اندر پردے ہیں جو بین ہی اسی طرح اسی زیرو بم کے ساتھ متحرک ہو جاتے ہیں جو زیرو بم آپ کے بولتے وقت آپ کے گلے میں پیدا ہو رہا ہے یا ہونٹوں میں پیدا ہو رہا ہے یا زبان کے منہ کے اندر مختلف حصوں سے ملنے اور الگ ہونے سے پیدا ہو رہا ہے, گلے کے سوراخ کے تنگ ہونے اور کھلنے سے پیدا ہو رہا ہے. یہ سب تموجات ہیں جو آپ کے ذہن تک پہنچتے ہیں. लेकिन बराह रास्त नहीं, एक कानों का पर्दा आपको अता हुआ है, उस पर्दे पे अगर वैसा ही तमवुज पैदा हो जाए जैसा कि बात करने वाले ने उसको चलाया था, तो वो तमवुज पर्दे से पर्दे को मुतहर्रक करके एक ऐसे हिस्सी तार से के जरिए दिमाग तक पहुंचता है, जिसको हम ऑडिटरी नर्व कहते हैं, यानी समाक की का वो हिस्सी रेशा। नर्व का तर्जमा मेरे लिए उर्दू में मुश्किल है, लेकिन मुराद ये है कि वो रेशा जो किसी चीज़ से बना हुआ है और वो हिस्सियात को एक जगह से दूसरी जगह मुंतकिल करने के काम आता है। अब वो रेशा भी इस तमवुज को गैर सौती अंदाज में दिमाग तक मुंतकिल करता है, पर्दे की हद तक सौत ठहर गई, उसके बाद जब वो मुंतकिल हुई हरकत तो ऐसे सौती रेशे में मुंतकिल हुई है जिसने उस आवाज के तमवुज के मुताबिक खुद लरसते हुए उस पैगाम को बगैर शोर के आगे पहुंचाना है। दिमाग के अंदर जो असाबी रेशे बे इंतहा काम कर रहे हैं, अनगिनत मीलों का सफर ये हरकतें हर रोज हर वक्त हमारे दिमाग में कर रही हैं, उनका कोई शोर नहीं है। इसलिए एक सौती निज़ाम को एक बे आवाज निज़ाम में तब्दील किया गया और वो तमवुज की आखिरी शक्ल है जो जहन सुनता है, यानी सुनता है लेकिन सुनता नहीं भी है, कोई शोर नहीं कोई आवाज नहीं, मगर उसका पैगाम समझ जाता है क्योंकि तमवुज की शक्ल वही है। अब ये जो निज़ाम है इस पर गौर करें तो फिर आप नूर की उस मिसाल को भी समझने की ज़्यादा अहलियत रखेंगे जो मैं आपके सामने रखने वाला हूँ, जो कुरान करीम ने हमारे सामने बयान फरमाई है। जहाँ गले की हरकत, आवाज़ का ज़ोर से निकलना, उसकी शिद्दत, उसमें कुव्वत का इस्तेमाल का ताल्लुक है, जहाँ तक ये कैसे हुआ, इसका आगाज़ ज़हन से हुआ और ज़हन में कोई शोर नहीं था, ज़हन में कोई तमव्वुज ऐसा नहीं था जिसे महसूस किया जा सके, जिसे देखा जा सके, जिसे सुना जा सके, बस लतीफ तर तमव्वुज पहले पैदा होता है और फिर वो कसीफ यानी गाढ़े और मादी और दिखाई देने वाले और सुनाई देने वाले तमव्वुज में तब्दील हो जाता है या महसूस होने वाले तमव्वुज में तब्दील हो जाता है। अव्वल ताकत जो पसे पर्दा है वो बे आवाज है और वो ताकत जो हम जानते हैं वो आवाज रखती है, एक शोर रखती है, एक हंगामे की कैफियत रखती है, ऐसी शिद्दत भी इख्तियार कर सकती है कि उसके लरजने से बड़ी बड़ी अजीम चट्टानों में दरार पड़ जाए, ऐसी सख्त कुव्वत भी इख्तियार कर सकती है ये सौती तमव्वुज, ऐसी अजीम कुव्वत भी इख्तियार कर सकता है कि जिसके लरजने से पहाड़ रेजा रेजा हो जाए। बस असल तवानाई है, मगर जहां से तवानाई शुरू हुई है उसमें फीजाते ही कोई तमव्वुज दिखाई नहीं दे सकता, कामिल खामोशी है और वो अव्वल तमव्वुज की वजह है जो जहन के अंदर पैदा हो रहा है। इसीलिए जब तक उसी किस्म के तमव्वुज में इस जाहिरी शोर को तब्दील ना किया जाए, इसे बे आवाज ना बनाया जाए, दिमाग का दिमाग से राबता नहीं हो सकता। बस हर तवानाई की यही मिसाल है, जो दिखाई नहीं दे रही, जो सुनाई नहीं दे रही, वो महसूस की जा सकती है लमस के जरिए। बस लमस के जरिए जो एहसास है वो भी गर्मी की सूरत में दिमाग में नहीं पहुंचता, वरना दिमाग में आग लगा दे। सोचने वाला दिमाग है, अगर दिमाग से ताल्लुक काट दें तो उंगली جو گرم چیز پر لگی ہے وہ بھسم ہو جائے گی, اور بہت گرم چیز ہو تو آنن فانن غبار بن جائے گی, لیکن اس کی گرمی دماغ تک نہیں پہنچے گی. دماغ تک نہ کوئی ٹھنڈ پہنچتی ہے, نہ کوئی گرمی پہنچتی ہے, نہ کوئی آواز پہنچتی ہے, نہ کوئی روشنی پہنچتی ہے, لیکن جو کچھ پہنچتا ہے وہیں پہنچتا ہے, وہاں نہ پہنچے تو کچھ بھی نہیں. اگر وہ تعلق توڑ دیں تو نہ روشنی کی کوئی حقیقت رہے گی, نہ گرمی کی کوئی حقیقت رہے گی, نہ لمس کی طاقتوں سے محسوس ہونے والی چیزوں کی کوئی حقیقت رہے گی, نہ خوشبو کی حقیقت رہے گی, نہ ذائقے کی حقیقت رہے گی. تو خدا تعالیٰ کی طرف حرکت اور خدا تعالیٰ کی طرف سے حرکت کو, اس مضمون کو سمجھنے کے لیے انسان اگر اپنے نفس پر اور اپنی تخلیق پر غور کرے تو اس کو بہت مدد مل سکتی ہے, اور اس کے بغیر انسان ان حقیقتوں کو پا نہیں سکتا. اب گرمی ہو اور خدا کا وجود بھی وہاں ہو, جہنم ہو اور خدا کا وجود بھی موجود ہو, کیونکہ کوئی کائنات کا ایسا حصہ نہیں ہے جہاں خدا موجود نہیں, جنت ہو سخت سردی ہو اور خدا کا موجود وہاں موجود ہو, اور پھر ان سے بالا رہے. اس کی اگر 100% نہیں, اور یقیناً 100% نہیں, تو سمجھانے کے لیے یہ مثال آپ کے کام آ سکتی ہے کہ دماغ تک تو نہ آواز پہنچتی ہے, نہ گرمی پہنچتی ہے, نہ خوشبو پہنچتی ہے, بلکہ اگر یہ ساری چیزیں وہاں پہنچ جائیں تو دماغ مختل ہو جائے اور دماغ کام کرنے کے قابل نہ رہے. اس کی خدا تعالیٰ نے حفاظت فرمائی ہے, اور ان چیزوں کا مرکز ہونے کے باوجود اور ان چیزوں کے تصورات کی آماجگاہ ہونے کے باوجود ان چیزوں کے ذاتی اور براہ راست اثر سے اس کی حفاظت فرمائی گئی ہے. اور یہ چیز ہمیں بتاتی ہے کہ جس کو ہم مادہ سمجھ کر اتنی اہمیت دے رہے ہیں, یہ مادہ فی ذات ہی کوئی حقیقت ہی نہیں رکھتا اگر شعوری موجوں میں تبدیل نہ ہو جائے. اور شعوری موجیں اپنی ذات میں بہت ہی لطیف چیزیں ہیں جن کی کنوں کو آج تک انسان نہیں سمجھ سکا. آج تک اتنی ترقیات کے باوجود انسان کو ذوق کا بھی پوری طرح نہیں پتہ چل سکا یہ چیز کیا ہے, بو کی حس کا بھی پوری طرح پتہ نہیں چل سکا کہ یہ کیا چیز ہے. اب تک جو ترقی ہوئی ہے اس کا تعلق سماعت سے ہے اور بینائی سے ہے. ٹیلی ویژن میں آپ سماعت کو بھی منتقل ہوتا دیکھتے ہیں اور بینائی سے تعلق رکھنے والی توانائیوں کو بھی دیکھ سکتے ہیں, مگر ٹیلی ویژن سے کبھی آپ کو خوشبو نہیں آئے گی, ٹیلی ویژن سے کبھی آپ کو مزہ حاصل نہیں ہوگا, کیونکہ خوشبو اور مزے پر ابھی انسانی علم اتنا محدود ہے, اتنا سرسری کے بھی کنارے پر کھڑا ہے کہ آج تک اس میں کوئی ترقی نہیں ہو سکی, کوئی سائنسی قدم ایسا آگے نہیں بڑھ سکا کہ جس طرح قوت سماعت اور قوت بینائی کے متعلق حیرت انگیز کام انسان نے کیے ہیں اس میں بھی کر سکے. اسی لیے میں بارہا احمدی سائنٹسٹ کو توجہ دلا چکا ہوں کہ یہ دو میدان آپ کے لیے خالی پڑے ہیں. پہلے دو میدانوں پر عیسائیت نے قبضہ کر لیا, اور اب یہ دو لطیف تر میدان ہیں جو زیادہ رفتوں سے تعلق رکھتے ہیں اور زیادہ گہرائیوں سے تعلق رکھتے ہیں, کیونکہ ان کا شعور براہ راست مادی شعور سے اتنا قریب نہیں ہے جتنا سماعت کا شعور مادی شعور سے قریب تر ہے, اور سماعت کا شعور اور بینائی کا شعور مادی شعور سے قریب تر ہے. یہ ابھی انسانی عقل کی پہنچ سے بہت دور کی باتیں ہیں, اس لیے جماعت کو ان پر غور کرنا چاہیے. اور یہ سارے نور ہیں, بس میں جو آپ سے نور کی بات کرتے کرتے آپ کو سماعت کی طرف لے گیا, या कुवत जायका की तरफ ले गया या खुशबू की तरफ ले गया, तो ये ना समझें कि मैं बात करते करते बहक गया हूं। ये तमाम बातें नूर से ताल्लुक रखती हैं, और नूर की जो बुनियादी तारीफ कुरान करीम ने पेश फरमाई है उसमें उसका दिखाई देना शामिल नहीं है, बल्कि जो दिखाई देता है वो दरअसल नूर का पर्दा है। असल नूर अल्लाह ताला की जात है या उसकी जात से फूटता है, और वो नूर सिफात है। वो नूर सिफात इस जाहिर नूर से बाज मुशाबहतें रखता है जिसे हम नूर समझते हैं। नूर सिफात से जाहिरी मुशाबहतें मसलन ये हैं कि जो जाहिरी नूर है जिसको हम सफेद रोशनी की तरफ जिस तरह वो देखें आपके सामने वो ट्यूब जल रही हैं, सूरज की रोशनी की मुशाबे सफेद रोशनी पैदा कर रही हैं, इन पर गौर करें तो इनमें एक रोशनी तो नहीं है, इनमें कई किस्म की रोशनी है, और हर रोशनी की लहरों के मिजाज का फर्क उनके मुख्तलिफ रंग जाहिर करता है, और इनके कामिल इम्तिजाज से वो चीज निकलती है जिसको उर्फ आम में नूर कहा जाता है। बस अल्लाह नूर समावात वाल अर्द का मतलब यह है कि अल्लाह ताला उन तमाम सिफात कामिला का जामे है जिनके कामिल इस्तेमाल इम्तिजाज का नाम नूर है। जैसे रोशनियों की लहरों, रोशनी की लहरों को जो मुख्तलिफ दर्जों से ताल्लुक रखती हैं, मुख्तलिफ शक्लों से ताल्लुक रखती हैं, अगर एक खूबसूरत तवाजुन में ढाल कर इकट्ठा कर दिया जाए तो वो सफेद रोशनी जिसको हम नूर कहते हैं वो बन जाएगी, वरना अलग अलग हों या छोटे दायरों में हों तो कहीं वो नीली दिखाई देगी, कहीं सब्ज दिखाई देगी, कहीं जर्द दिखाई देगी, कहीं वायलेट दिखाई देगी, कहीं अल्ट्रा वायलेट दिखाई देगी, कहीं ऐसी शक्लों को अख्तियार कर लेगी कि जिनमें हिद्दत यानी गर्मी तो है, नार के मुशाबे ज्यादा है मगर नूर नहीं है यानी दिखाई नहीं देता, कहीं ऐसी शक्ल इख्तियार कर लेगी वो लहरें कि जिसे इंसान तो नहीं देख सकता मगर शहद की मक्खियां देख रही हैं, जिसे शहद की मक्खियां तो नहीं देख सकती मगर बास परिंदे देख रहे हैं, बास परिंदे तो नहीं देख रहे मगर बास कीड़े मकोड़े देख रहे हैं। तो बेशुमार किस्में हैं आगे फिर उस नूर की जिसे हम एक रोशनी समझते हैं। रंगों के लिहाज से पांच रंगों में, बुनियादी रंगों में साइंसदानों ने इसे तकसीम किया है, और या कमोबेश होंगे सात रंग बताते हैं इनके अंदरूनी अदल बदल और मिलने जुलने से जो पैदा होते हैं, मगर पांच या सात की बहस नहीं है। अगर आप रोशनी के मिजाज को समझने के लिए इसकी लहरों पे ज़्यादा गौर करें और इनके अंदरूनी फ़र्क को देखें तो इसमें और भी बहुत सी चीज़ें ऐसी दिखाई देंगी जो इस नूर का एक लाजमी हिस्सा हैं, जो एक इज्तमाही शक्ल में इसको सूरज की रोशनी के सामने तौर पर हमें जाहिर कर हमारे सामने लाते हैं, मगर ये वो नूर नहीं है जो अल्लाह का नूर है। ये वो नूर है जो अल्लाह के नूर से पैदा हुआ है, इसलिए वो तारीख कायनात जो इंसान को दिखाई भी नहीं देती वो भी अल्लाह का नूर है, क्योंकि ये नहीं फरमाया कि समावात वाल अर्द में से बाज चीजें अल्लाह का नूर हैं और बाज नहीं, या बाज चीजों का अल्लाह नूर है, ये कहना चाहिए। कुरान तो ये फरमा रहा है कि बाज चीजों का अव्वल मुहर्रिक अल्लाह है, अव्वल अल्लाह नूर है और वो सानवी हैं, बल्कि सारी कायनात में जो डार्क मैटर है जिसमें इंसान को कोई भी ऐसा तमवुज दिखाई नहीं देता जिसे वो रोशनी कह सके, अंधेरा दिखाई देता है उसको, मगर जब तवानाई है तो तहरुक उसमें जरूर है, जब तवानाई है तो तमवुज जरूर है, उस तमवुज को भी अल्लाह नूर ही करार दे रहा है यानी नूर से पैदा शुदा। مگر فی ذات ہی اللہ کا نور نہیں ہے. اس کی بہت سی لطیف تفاسیر ہمیں حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ارشادات میں ملتی ہیں, اور حضرت مسیح موعود علیہ السلام کی عارفانہ تفاسیر میں دکھائی دیتی ہیں. میں اس عمومی تمہید کے بعد پھر ایک ایک چیز لے کر آپ کے سامنے کھولوں گا. سب سے پہلی بات یہ کہ جو اللہ کے نور کی اصل ماہیت ہے اس کی کسی کو کوئی خبر نہیں, اور اس کی صرف مثالیں ہی ہیں جو بیان ہو سکتی ہیں. بعض احادیث سے یہ شک پڑتا ہے کہ شاید رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ کے نور کی ماہیت کیا دیدار ہوا ہے, مگر بعض دوسری احادیث نے اس پر روشنی مزید روشنی ڈال کے اس شک کو خود ازالہ فرما دیا ہے. میں ایسی ایک حدیث پہلی نوعیت کی صحیح مسلم کتاب الایمان سے آپ کے سامنے رکھتا ہوں. حضرت عبداللہ بن شقیق جو تابعی تھے, صحابی رہی تھے, وہ بیان کرتے ہیں کہ میں نے ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ سے کہا کہ اگر میں نے آ حضرت صلی اللہ علیہ وآلہ وسلم کو دیکھا ہوتا تو میں آپ سے ایک سوال ضرور کرتا. حضرت ابو ذر غفاری نے فرمایا کہ بتاؤ تو صحیح وہ کیا سوال تھا جو تم کرتے اگر تمہیں رسول اللہ علیہ وسلم کو دیکھا ہوتا. اس نے کہا میں رسول اللہ سے یہ سوال کرتا اگر میں نے ان کو دیکھا ہوتا کہ کیا آپ نے خدا کو دیکھا ہے. اور دیکھنے کا تعلق اس رنگ میں رسول اللہ صلی اللہ علیہ وسلم کے وسیلے سے خدا تک پہنچا دیا. ابو ذر غفاری نے کہا کہ کوئی فرق نہیں پڑا تمہارے نہ دیکھنے کا, میں نے دیکھا اور میں نے خود یہ سوال کیا تھا, اور جب میں نے سوال کیا تو رسول اللہ صلی اللہ علیہ وسلم نے جواب دیا رأیت نوراً, میں نے ایک نور دیکھا ہے, یعنی ایک قسم کا نور دیکھا ہے. کیا مراد یہ تھی کہ میں نے اللہ کا نور اس کی ماہیت کے لحاظ سے دیکھ لیا ہے؟ یہ ایک انسان کے ذہن میں خیال ابھر سکتا ہے. اس کا جواب بخاری کی حدیث میں حضرت ابو ذر سے ہی مروی ہے. معلوم ہوتا ہے مسلم کے راوی نے کچھ بیان کرنے میں کوتاہی سے کام لیا ہے, یا بھول چوک کہنا چاہیے ہو گئی, اور بین ہی وہ بات نہیں بتائی جو حضرت صلی اللہ علیہ وسلم نے جواباً فرمائی تھی. بخاری کی حدیث یہ ہے, معاف کرنا, صحیح مسلم کی ہے اور بخاری کی یہ ہے. ہاں ایک غلطی ہو گئی ہے, دوسری حدیث بھی مسلم ہی کی ہے, بخاری کی نہیں ہے. حضرت امام مسلم نے ایک باب میں دو حدیثیں باندھی ہیں. میرے ذہن پہ یہ تاثر تھا کہ وہ بخاری کی حدیث ہے, جب میں نے چیک کیا ہے تو بخاری کی نہیں, وہ مسلم ہی کی دوسری حدیث ہے. ایک حدیث میں حضرت ابو ذر غفاری سے یہ روایت کی کہ آ حضرت صلی اللہ علیہ وسلم نے جواب دیا میں نے ایک نور دیکھا ہے. دوسری حدیث میں یہ روایت ہے کہ میں نے جب پوچھا, وہ کہتے ہیں کہ آپ نے اپنے رب کو دیکھا ہے, آپ نے فرمایا وہ تو نور ہے, میں اسے کیسے دیکھ سکتا ہوں. قالا ہوا نور انا ارا ہو, تو نور ان جو لفظ تھا وہ دراصل نورن تھا جو فرمایا, اور انا اراہو کا جو حصہ ہے وہ ایک راوی بھول گیا اور دوسرے راوی نے اس کو مکمل کر دیا. یہ پوری شکل بنی ہے کہ حضرت صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تو نور ہے, میں اسے کیسے دیکھ سکتا ہوں. اس حدیث نے ایک اور مضمون سے بھی پردہ اٹھایا ہے کہ اللہ کا نور حضرت صلی اللہ علیہ وسلم کے عرفان کے مطابق وہ ظاہری نور نہیں تھا, ورنہ ظاہری نور کو تو ہر ایک شخص دیکھ سکتا ہے. ظاہری نور ہی کے ذریعے دیکھتے ہیں, ظاہری نور ہی کو دیکھتے ہیں, چاند سورج کو دیکھتے ہیں, مگر حضرت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ان کے نور کو خدا کا نور ان معنوں میں قرار نہیں دے رہے کہ گویا اس نور کو دیکھنا خدا کا دیکھنا ہے. اللہ کا نور اس نوعیت کا ہے جس کے متعلق رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ انسان اس کو دیکھ نہیں سکتا. پھر یہ نور کیا ہے جو ہمیں دکھائی دیتا ہے؟ اس کے متعلق یاد رکھنا چاہیے کہ ایک دوسری حدیث میں یہ ذکر موجود ہے کہ اللہ تعالی رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ نور خدا تعالیٰ کا حجاب ہے, خدا تعالیٰ کی صفات کا پردہ ہے, جن کے پیچھے اللہ چھپا ہوا ہے, جو تمہیں ظاہری روشنی سورج کی دکھائی دیتی ہے, تم اس کو نور سمجھ رہے ہو, یہ حجاب ہے جو صفات باری تعالیٰ پر ہے اور خدا اس سے پرے ہے اور خود یہ نور نہیں ہے. یہ وہ ابتدائی باتیں ہیں نور سے متعلق جن کو آپ کو پیش نظر رکھنا چاہیے. اب میں حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے بعض حوالے آپ کے سامنے رکھتا ہوں جو اس مضمون کو مزید آپ پر کھولتے چلے جائیں گے. آپ فرماتے ہیں قرآن شریف میں تمام صفات کا موصوف صرف اللہ کے اسم ہی کو ٹھہرایا گیا ہے, تا اس بات کی طرف اشارہ ہو کہ اللہ کا اسم تب متحقق ہوتا ہے جب تمام صفات کاملہ اس میں پائی جائیں, بس جب کہ ہر ایک قسم کی خوبی اس میں پائی گئی تو حسن اس کا ظاہر ہے. اسی حسن کے لحاظ سے قرآن شریف نے اللہ تعالیٰ کا نام قرآن شریف میں اللہ تعالیٰ کا نام نور ہے, جیسا کہ فرمایا اللہ نور السماوات والارض, یعنی اللہ تعالیٰ زمین و آسمان کا نور ہے. ہر ایک نور اسی کے نور کا پرتو ہے, یعنی اپنی ذات میں وہ خدا کا نور نہیں ہے, خدا کا ایک عکس ہے جو اس پردے پر ظاہر ہوتا ہے, اور وہ عکس اس طرح کا بھی نہیں جیسے مادی عکس ہو. یعنی مراد اس کی یہ ہے, توانائی کا مضمون آپ کو سمجھانے کا مقصد یہ تھا تاکہ ان لطیف باتوں کو آسانی سے سمجھ لیں. توانائی کا آخری منبع اور اول منبع اللہ تعالیٰ ہے. ہر قسم کی حرکت, ہر قسم کا تموج خدا کی ذات کے ارادے سے پیدا ہوتا ہے. جس طرح آپ کا ارادہ آپ کے بدن کو جنبش دیتا ہے, آپ کے گلے کی صوتی تار کے صوتی تاروں کو جنبش دیتا ہے, اور وہی ارادہ ہے جو جنبشیں بن بن کر دوسرے انسان کے ذہن میں منتقل ہوتا ہے اور وہاں پہنچ کر ظاہری جنبش میں دکھائی نہیں دیتا, کچھ اور قسم کی چیز ہو جاتی ہے, لطیف تر ہو جاتا ہے. تو لطافت سے آغاز ہوا, لطافت تک پہنچا, اور اس کے بغیر ایک جگہ کی کیفیت کو دوسری جگہ منتقل کرنا ناممکن ہے. جس لطافت سے کسی چیز کا آغاز ہوا ہے, جب تک دوبارہ اس لطافت میں اس کو تبدیل نہ کریں, اس کا دوسری جگہ انتقال ممکن نہیں ہے, یعنی معنی خیز نہیں رہتا, ایک بے معنی انتقال ہو جاتا ہے. بس اللہ تعالیٰ اول ہے جس کا ارادہ, جس کی قوت فیصلہ, جس کی چاہت یا جس کی ناپسندیدگی, جو بھی شکلیں اختیار کرتی ہیں وہ ساری کائنات ہے. تمام کائنات اس ابتدائی تموج سے پیدا ہوتی ہے جس کو تموج کہنا بھی ایک انسانی کلام کی مجبوری ہے. جس طرح ہمارے ہاں دکھائی دینے والا تموج, محسوس ہونے والا تموج, خواہ وہ آواز سے تعلق رکھتا ہو یا روشنی سے تعلق رکھتا ہو, جب تک ظاہر ہے اس وقت تک کسی نہ کسی صورت میں لطیف ہونے کے باوجود اسے تموج کہا جا سکتا ہے. لیکن وہ جگہ جہاں سے یہ تموج شروع ہوا ہے, جہاں پہنچ کر دوبارہ اپنی اصلیت کی طرف لوٹتا ہے, وہاں کم سے کم لطیف ترین تموج ہے, اتنا ہلکا कि जारी तरवज को उस तरवज से कोई रिस्पत ही दिखाई नहीं देती। आपकी आवाज से पहले जो आपका ख्याल था, अगर तमबूज ना हो तो ख्याल पैदा नहीं हो सकता, लेकिन इतना खामोश कि आप जिंदगी भर जो चाहें सोचते रहें, साथ बैठे हुए आदमी को आवाज सुनाई नहीं देगी। लेकिन जब वो तमबूज आवाज में ढलता है तो कहीं हल्की नहीफ आवाजों में भी ढलता है, कहीं पुरशौकत और बुलंद आवाजों में ढल जाता है। अब अजानें भी आपने मुख्तलिफ सुनी हैं। हमारे मुबारक जफर साहब अजान दिया करते थे वहाँ नॉर्वे में, तो लगता था तकबीर कह रहे हैं, और तकबीर गौर से सुननी पड़ती थी। अब आफ्ताब साहब हैं, चौधरी आफ्ताब साहब, ये तकबीर कहें तो लगता है अजान दे रहे हैं, लेकिन दोनों के जहन में तमवुज के की कुव्वतों में कोई फर्क नहीं है, वैसा ही तमवुज है और कोई आवाज किसी को सुनाई नहीं देती। तो ज़ाते बारी ताला का नूर होना यह माने रखता है कि तमाम कायनात उसके इरादे उसके फिक्र से ताल्लुक रखती है, और उसके बगैर कायनात में किसी चीज का होना नामुमकिन है, हो ही नहीं सकती। बस नूर बमाना तवानाई है, नूर बमाना उस रोशनी के नहीं है जो आपको जहरी आंखों से दिखाई देती है। और अब रोशनी की जाहिरी तस्वीर अगर अपने सामने रख लें तो एक और बात वाज़ेह तौर पर समझ आ जाएगी। मैंने बयान किया था कि साइंसदान तो ये बताते हैं कि इस रोशनी में जो तमबूज की किस्में हैं जिनको हम रंग कहते हैं, वो पांच रंग हैं या बाज़ तीन भी कहते हैं, सात हैं, मगर हकीकत यह है कि अगर आप उनका तजिया करें तो बहुत ज्यादा रंग हैं इसमें। जब साइंसदान चंद रंग बयान करते हैं तो उनकी मुराद सिर्फ इतनी होती है कि इंसानी आंख जिन रंगों को देख सकती है वो इतने किस्म के तमवुजात से ताल्लुक रखते हैं। बहुत सी ऐसी लहरें हैं जिनकी तवानाई को हमारी आंख देख ही नहीं सकती, और बाज ना दिखाई देने वाली लहरें इतनी शदीद हैं कि आंख अगर उन आंख में पड़े तो आनन फानन आंख को अंधा कर दें, को जलाकर खाकिस्तर कर दें। बस जहां तक देखने का ताल्लुक है, ये बच्चगाना ख्याल है कि जो चीज दिखाई दे वही ज्यादा अजमत वाली, वही ज्यादा काबिल यकीन है। अमर वाकया यह है कि तवानाई की जितनी किस्में हैं उनमें से सबसे ज्यादा कवि और सबसे ज्यादा गैर मामूली कुव्वतों का सरचश्मा वो चार चीजें हैं जो हमें दिखाई नहीं देती। रोशनी आपको दिखाई देती है, आपका कहां नुकसान करती है, मगर जो एक्सरेज की किस्में हैं या रेडिएशन की बात किस्में हैं वो वजूद के जर्रे जर्रे को हिला के रख देती है, इंसानी तखलीक का निजाम बिगाड़ देती है, इंसानी वजूद को पारा पारा कर देती है। तभी रेडियाई ताकत से जितना इंसान डरता है उतना किसी जाहिरी ताकत से नहीं डरता। वो बम जो बड़े धमाके के साथ फटते हैं जिनके जरिए जाहिरी जलजले पैदा होते हैं, वो बम बजाहिर देखने में कितने ही मरूब करने वाले हों मगर रेडिएशन एक दफा जब जाहिर हो जाए तो फिर ना आवाज रखती है, ना रंग रखती है, ना बू रखती है, लेकिन हलाकत खेजी में इन जाहिरी फटने वाले बमों से बहुत ही ज्यादा है। रूस के एक इलाके में चेर्नोबिल में एक हादसा हुआ था जिसके नतीजे में उनका एटॉमिक प्लांट फट गया, और आज तक इस वाकया के बाद वो खामोश लहरें, बेआवाज लहरें, नजर ना आने वाली लहरें एक जिंदगी को के लिए के साथ एक हलाकत खेज खेल खेल रही है। ऐसे दर्दनाक नजारे हैं उन बच्चों में जो उस खामोश ताकत से मुतासर होकर पैदा हुए कि उनका पूरा निजाम गरम बरम होकर रह गया। कहीं अजीब व गरीब किस्म की के अजा नए नए जाहिर होने शुरू हो गए हैं, कहीं कई अजा बिल्कुल मारे गए। सिर्फ यही नहीं बल्कि महसूसात की दुनिया में भी उनके लिए तरह तरह के अजाब मुहैया हो चुके हैं, जिनको देखना, जिनको महसूस करना अगर इंसान में एहसास की ताकत हो, बड़ा मुश्किल काम, बड़ा सब्र आजमा काम है। तो ये भी याद रखें नूर के ताल्लुक में कि नूर जरूरी नहीं कि दिखाई दे, बल्कि जितना लतीफ होगा उतना ही ना दिखाई देने वाला होगा, और ना दिखाई देना इसके अदम की दलील नहीं है, बल्कि बसा औकात ये अजीम तर हो जाता है जब दिखाई नहीं देता, ज्यादा कवि हो जाता है जब दिखाई नहीं देता। और मौजूदात की दुनिया में जो खुदा का नूर है, नूर का अक्सर हिस्सा गैब में है, बहुत थोड़ा है जो दिखाई देने वाली वाले तरह मौजूदात से ताल्लुक रखता है। तभी ये नूर ही की तारीफ है जो जब फरमाया कि वल्लज़ीना यूमिनून बिलगैब वयुक़ीमून अस्सलात मिम्मा रज़क़नाहुम युन्फ़िक़ून। अगर हाजिर फरमाता अल्लाह ताला तो बज़ाहिर मज़मून ज्यादा ताकतवर होता कि खुदा को हर वक्त हाजिर देख कर वो अमल करते हैं, क्योंकि हाजिर से इंसान डरता है। अल्लाह ताला फरमाता है कि मुत्तकी की तारीफ, डरने वाले की तारीफ यह है कि हाजिर से परे देखे तो हैरान रह जाएगा कि जो ना दिखाई देने वाला है वो इतना ताकतवर है कि उसके तसव्वुर के बाद किसी बेअमली का सवाल ही बाकी नहीं रहना चाहिए। अमल की हर ताकत उस नूरे गैब से अता होती है जो इंसान को दिखाई नहीं देता, जिसको जो इंसान को महसूस नहीं होता। बस अजीम शान किताब है जिसने ईमान की ये तारीफ फरमा दी, अल्लज़ीन यूमिनून बिलगैब, और इसके मान बाद नतीजा ये निकाला वो युकीमून अस्सलात मिम्मा रज़क़नाहुम युन्फ़िक़ून। उस गैब की ताकत का ऐसा असर इनके दिलों पर, इनके दिमाग पर, इनके हवास पर पड़ता है कि उससे मरूब होकर बिला तवक्कुफ़ इबादत गुजार हो जाते हैं, नमाजों को कायम करते हैं, और इस गैब के असर से और उसकी मोहब्बत और इसकी तमा और इसके खौफ से वो फिर जो खुद अपना है वो गैरों को देना देने लगते हैं, ताकि वो जो गैब है वो अपना हो जाए। और ये मज़मून है मिम्मा रज़क़नाहुम युन्फ़िक़ून में, जो जारी व सारी सिलसिला एक है, जारी चलता है, और जितना ये जारी होता है गैब के ताल्लुक में उतना गैब करीब होता जाता है। जितना गैब का तसव्वुर इबादतों पर इंसान को आमादा करता है और गैब को जितना ताकतवर समझता है इंसान, उतना ही उसकी नमाजें कवी होती चली जाती हैं। बस नूर कोई ऐसी फर्जी चीज नहीं है जो माँ वराउल वरा होने के बाद हमसे बेताल्लुक हो जाता है, बल्कि उसका माँ वराउल वरा होना यानी दिखाई देने के पर्दे से परे और उससे भी परे होना उसकी ताकतों में इजाफा करता चला जाता है, यहां तक जबकि वो वजह अव्वल बन जाता है, तो वहां इंसान की अकल का कोई दखल नहीं है। बड़े बड़े फलसफी वहां पहुंचकर खामोश हो जाते हैं, और इसमें दुनियादार फलसफियों की बात कर रहा हूं, मजहबी फलसफियों की बात नहीं कर रहा, खामोश हो जाते हैं ये कहकर कि यहां तक हमारी अकल की रसाई थी, यहां एक उंगली दिखाई दे रही है जो उससे परे इशारा कर रही है। बस हमारी अकल ने यह नतीजा निकाला कि वही वजह अव्वल है। वजह अव्वल क्या है हम नहीं समझ सकते। हमारी अकल ने नतीजा निकाला कि वजह अव्वल पैदा करने वाली तो है, पैदा नहीं हुई, क्योंकि जिस मकाम तक हमारी अकल को रसाई हुई उस वक्त तक ये मरहले तय हो चुके हैं कि जहां तक हमने देखा ये बातें साबित हो गईं कि वजह अव्वल वो नहीं है जिसको हम समझ सकें या देख सकते हैं या महसूस कर सकते हैं या सुन सकते हैं, बल्कि वजह अव्वल इन महसूसात से परे है, और यकीनन वो خالق بھی ہے. کیونکہ یہ چیزیں جو ہم نے محسوسات کی دنیا میں دیکھی ہیں یہ ہمیشہ سے نہیں ہیں, اس لیے جو ہمیشہ سے نہیں ہے وہ لازماً مخلوق ہے, اور جو خالق ہے وہ ہمیں لازماً مخلوق نہیں ہے. کیونکہ اگر وہ مخلوق ہوگا تو ہمیشہ سے نہیں ہوگا, اور یہ اس کا وجود ہی ناممکن ہو جائے گا. یہ ایک منطقی باریک استدلال ہے جس کے نتیجے میں ارسطو تھا یا افلاطون تھا یا بعد میں آنے والے بعض یورپین فلاسفرز تھے, سب نے یہی نتیجہ نکالا کہ وجہ اول سب سے کم متموج ہے. بلکہ جو قدیم فلسفی ہیں انہوں نے کہا وجہ اول میں تموج کا ہم تصور بھی نہیں کر سکتے, لیکن تموج کا خالق ہے وہ. یہاں تک اس کو غیر متحرک قرار دیا گیا اس خطرے سے کہ اگر تموج ہے تو توانائی کا ضیاع بھی ہوگا, اور توانائی کا ضیاع ہوگا تو وہ چیز ازلی ابدی نہیں ہو سکتی. اس کے تموج کے نتیجے میں وہ ضرور کچھ نہ کچھ گھٹتی ہے, اور یہ بھی ایک ایسا مضمون ہے جسے فزسسٹ خوب اچھی طرح سمجھتے ہیں. ساری کائنات اپنی مجموعی قابل استعمال توانائی میں کم ہو رہی ہے, اور اس کی وجہ تموج ہے. تو کہتے ہیں تموج پیدا کرنے والی ذات کو خود تموج سے پاک ہونا ہوگا, ورنہ نہ وجہ اول بن سکتی ہے اور نہ دائمی کہلا سکتی ہے. اور اس منزل کی طرف جاتے وقت یہ سفر جو چھوٹا سا میں نے آپ کو کروایا ہے آغاز میں, اس سفر کو دوبارہ ذہن میں حاضر کر لیں کہ ظاہری تموج سے وجہ اول کی طرف جو آپ نے حرکت اپنی دنیا میں کی ہے, وہاں وجہ اول کا تموج اس کے مقابل پر اتنا خفیف ہے کہ کوئی نسبت ہی نہیں ہے, لیکن وہ خفیف تموج اتنی زبردست قوتیں پیدا کر دیتا ہے کہ ارد گرد ماحول میں ایک ہیجان برپا کر دیتا ہے, اور صرف وقتی طور پر ہی نہیں دور رس نتائج اس کے نکلتے ہیں. ایک خیال پیدا ہوتا ہے اور وہ خیال دنیا کے خیالات پر اثر انداز ہو جاتا ہے, ان خیالات کے نتیجے میں لاکھوں کروڑوں بدن متحرک ہو جاتے ہیں. وہ لاکھوں کروڑوں بدن آگے ورثے میں ان خیالات کو اس طرح چھوڑتے ہیں کہ آنے والی نسلیں پھر متموج ہوتی چلی جاتی ہیں, متحرک ہوتی چلی جاتی ہیں, اور ایک خیال جو اپنی ذات میں معمولی سی حرکت, اگر حرکت تھا بھی تو معمولی سی حرکت تھا, کتنی بڑی بڑی حرکتیں پیدا کر دیتا ہے. عالمی جنگوں کے اندر دیکھیں کتنا تموج ہے, کتنی بربادی ہے, کتنی ہلاکت خیزی ہے, کیسے کیسے حیرت انگیز زلزلے دنیا پر وارد ہو جاتے ہیں, انسانی دنیا پر بھی, حیوانی دنیا پر بھی, جسمانی دنیا پر بھی. لیکن جس ذہن میں یہ خیال پیدا ہوا ہے, وہ ذہن جو طاقت کے سرچشمے پر واقع تھا, اس ذہن کی حرکت کو آپ ماپیں تو جو توانائی اس نے پھوٹی ہے آخر, اس کے ساتھ اس کو کوئی بھی نسبت نہیں. اور اس کی مثال صرف انسانی سوچوں سے تعلق نہیں رکھتی, انسانی سوچوں کے ذریعے صرف نہیں دی جا سکتی, بلکہ مادی دنیا میں بھی فزکس نے جن چیزوں کا انکشاف کیا ہے ان میں بھی نور کی یہ تشریح جو میں بیان کر رہا ہوں اس طرح دکھائی دیتی ہے کہ جو کشش ثقل ہے, جو تمام توانائیوں کا ماخذ سمجھی جاتی ہے. ابھی تک سائنسدان چار قسم کی توانائیوں کو تین میں تو تبدیل کر چکے ہیں, یعنی جیسا کہ تین اکائیوں میں تو دیکھ رہے ہیں ان کو, جیسا کہ ڈاکٹر عبدالسلام صاحب کہ عظیم الشان کام اور ان کے ساتھی کے کام کے نتیجے میں اب چار کی بجائے تین توانائیوں کا تصور رہ گیا ہے, مگر جانتے ہیں کہ آخر پہ ایک ہی نکلے گی. یہ جانتے ہیں کہ کشش ثقل ہی ہے جو ان توانائیوں کی ماں ہے, اور کشش ثقل سب سے کم متحرک ہے. کشش ثقل کی حرکت
ये मुतल्लिक ही डिबेट है कि उसमें हरकत है भी कि नहीं, बिल्कुल खामोश मुतमवज का तो सवाल ही इनको दिखाई नहीं देता। इसलिए बाद लोग तो उसके सिर्फ फील्ड ही कहते हैं, और ऐसी फील्ड जिसमें कोई हरकत कोई तमबुज नहीं है, अगर वो तमबुज माने तो आगे मुश्किलात पैदा हो जाती हैं। मगर तमबुज किसी किस्म का है, मुश्किल ये है कि कशिश शक्ल के जरिए जितनी तवानाई हम पैदा होती देख रहे हैं उतनी ही खर्च भी होनी चाहिए साइंस के उसूल से। मसलन जमीन है, वो अपने मरकजी नुक्ते की तरफ हर चीज को खींच रही है, और इतनी गैर मामूली ताकत से खींच रही है कि सारे पहाड़ चिमटे पड़े हैं, इंसान जितनी मर्जी छलांग लगाए फिर आखिर जमीन पे आ जाता है, और इर्द गिर्द गुजरने वाले सैयारों को इर्द गिर्द गुजरने वाले फलकी अजराम को ये अपनी तरफ खींच लेती है, और जमीन की कशिश बिल्कुल मामूली है। ये कशिश अगर बढ़ जाए तो कायनात में एक हंगामा बर्पा कर देती है। ऐसे ऐसे सितारों को बाज सितारे अपनी कशिश से अपनी तरफ खींच लेते हैं जिनका फासला उनसे लाखों साल के फासले पर होता है, लाखों साल तवानाई सफर करे और इसकी कोई हद नहीं है। जितना ऐसे सितारों का पेट भरेगा जिस जो ब्लैक होल में तब्दील हो जाते हैं, यानी वहां भी तवानाई ना दिखाने वाली है, ना दिखाई देने वाली है। और अजीब बात है कि यह भी एक मिसाल है नूर की, कि जहां सबसे ज्यादा नूर की शिद्दत है वो सबसे ज्यादा ना नजर आने वाली चीज है, उसका नाम ही ब्लैक होल है। ना दिखाई देता, ना सुनाई देता, ना चखा जा सकता, ना महसूस किया जा सकता, और ऐसी कुव्वत है कि उसके धमाके ही से बिलाखिर कायनात पैदा हुई। तो खुदा का नूर समझना है तो खुदा की उस तखलीक के हवाले से समझें जिसके मुतल्लिक अल्लाह फरमाता है, अल्लाह नूर समावात वल्लाह, अल्लाह जमीन और आसमान का नूर है। ये बयान सुन के आपको क्या समझ आएगा अगर असमावात वल अर्द पर गौर नहीं करते। तभी अल्लाह ताला उलुल अलबाब की तारीफ में यह बात दाखिल फरमा देता है, अल्लज़ीना यज़कुरून अल्लाह क़ियामन व क़ुऊदन व अला इन फी ख़ल्क़िस समावात वल अर्द व इख़्तिलाफिल लैल वन नहार ला आयातिल लिउलिल अलबाब। जमीन व आसमान की पैदाइश में और रात और दिन के बदलने में हैरत अंगेज निशानात हैं, अजीम निशानात हैं। ला आयातुन, किन लोगों के लिए? जो उलिल अलबाब हैं, जिनको खुदा ने अक्लें अता फरमाई हैं, और साहिब अकल इंसान वो नहीं है जो महज खुश्क साइंसदान है, क्योंकि वो अपने तलाश के सफर को किनारों पर ख़त्म कर देते हैं और नीचे उतर कर उसकी माहियत जो नूर के पर्दों के परे दिखाई देनी चाहिए उस तक नहीं पहुंच सकते। बस इस पहलू से अल्लाह ताला फरमाता है, उलिल अलबाब अल्लज़ीन यज़कुरून अल्लाह क़ियामन व क़ुऊदन व अला जुनूबिहिम। ऐसा दिलचस्प सफर है, इतना हैरत अंगेज ये सोच का निज़ाम है कि जो इसमें एक दफा मुबतला हो जाए कोई ड्रग एडिक्शन इससे ज्यादा सख्त नहीं हो सकती। इंसान हर बात में उसकी माहियत पर गौर करते हुए खुदा की तरफ पहुंचने का मजा चख ले तो फिर वो कैफियत पैदा हो जाती है जो इस ये आयत करीमा पेश कर रही है, अल्लज़ीन यज़कुरून अल्लाह क़ियामन व क़ुऊदन व अला जुनूबिहिम। न दिन को भूलते हैं, न रात को, न खड़े हुए न बैठे हुए, वो तो करवटें बदलते हैं तब भी उनको खुदा याद आता है। और ये लामुतनाही जिक्र का सफर है जो कायनात पर गौर करने के नतीजे में जरूर शुरू होगा अगर उलूल अलबाब हो गए। तो जब तक कायनात पर गौर नहीं करते नूरुस समावात वल अर्द को किस तरह समझ सकते हैं, और नूरुस समावात वल अर्द को सिर्फ उसी हद तक समझते हैं या समझ सकते हैं जिस हद तक कायनात का शऊर हासिल करने की खुदा तआला ने सलाहियत बख्शी है। और फिर ये देखना होगा कि ये सब पर्दा ही था और वजह अव्वल इन पर्दों से परे है। जो नूर हम देखते हैं, जो वजह, जो कायनात की रोशनाई है, जो कायनात की के अंदर मुतहर्रिक रूह है, वो खुदा नहीं है। उसमें खुदा की सिफात जलवागर हैं और नूरुल्लाह उससे परे लतीफतर कोई चीज है जो तमवू से भी पाक है, जो हर किस्म की फना के तकाजों से बाला है। वो अजली है, वो अब्दी है, वक्त का उस पर कोई दखल नहीं, वो वक्त का खालिक है, उसको किसी ने खल्क नहीं किया। ये वो नूर है जिसका जिक्र मैं इंशाल्लाह आइंदा खुतबे में कुरान करीम की बाज आयात के हवाले से, इसी आयत के हवाले से भी और दूसरी आयात के हवाले से भी, और अहादीस और हज़रत मसीह मौऊद अलैहिस्सलाम की इबारतों से मदद लेकर आपके सामने पेश करूँगा। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولا ذكر الله أكبر.